यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मुलुकमा सुशासन कायम गराउने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। जेएनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा नभएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको भनाई। बाढ़ीबाट भएको क्षतिको यथार्थ मूल्यांकन गर्न सम्बद्ध पक्षलाई अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको निर्देशन। पहिरो खसेर किमरूङ खोला थुनिएकोले अर्को सूचना जारी नहुँदासम्म कास्की र पर्वतको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह। धादिङको कृष्णभीरमा अवरूद्ध सड़क सञ्चालनमा ल्याउन अझै 10 दिन लाग्ने अनुमान। र भारत बंगलादेश रेल सेवा पुनः सञ्चालन गर्ने बारे वार्ता।
फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
HD भोइस क्वालिटी सँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
र अझ रमाइलो कुरा,
फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पीड इन्टरनेट,
क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
सेवा सुचारु गर्न आफ्नो फोनमा *444 हैश डायल गर्नुहोस्। 4G बोल्टे
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। भोटेकोशी बाढ़ी गएको आज 15 दिनसम्म पनि खोज तथा उद्धार कार्य जारी रहेको छ। हिजो जलविद्युतको टनेलबाट एकजनाको शव निकालिएको नेपाली सेनाले जनाएको छ। बाढ़ीमा परि मृत्यु भएका मध्ये हालसम्म 1366 जनाको शव फेला परेको छ। अहिलेसम्म 4077 जना सम्पर्कविहीन रहेका छन्। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका सबमध्ये 533 पुरूष, 331 महिला तथा 502 सब आंशिक अंग सहितका छन्। भेटिएका सबमध्ये हालसम्म 102 सबलाई आफन्तका जिम्मा लगाई आफन्तलाई हस्तान्तरण गरिएको छ। नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेका मध्ये स्वदेशीतर्फ 2907 पुरूष र 572 महिला रहेका छन्। यस्तै विदेशी नागरिकतर्फ 269 पुरूष र 329 महिला सम्पर्कविहीन छन्। बाढ़ी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी उद्धार तथा सब व्यवस्थापनलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको फेला परेका सबमध्ये 1147 सब सुरक्षित स्थानमा जमीनमा व्यवस्थापन गरिएको छ। बाँकी सबको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढ़ाइएको प्रहरीले जनाएको छ। बाढ़ीपछि हालसम्म 9254 जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 3030 जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो। बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका सबको शनाखत गर्न डीएनए परीक्षणलाई प्राथमिकता दिइएको छ। हालसम्म मृतक 1286 जना र मृतकका आफन्त 1412 जना गरी 2698 जनाको डीएनए नमूना संकलन गरिएको प्रहरीले जनाएको छ। भोटेकोशी बाढ़ीमा परेर घाइते भई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचारका लागि ल्याइएका 81 घाइते मध्ये 57 जना डिस्चार्ज भएका छन्। अस्पतालका प्रवक्ता सर्जन डाक्टर गोपाल सेढाईले उपचारका लागि ल्याइएका 18 घाइतेको भने उपचार भइरहेको छ। उपचार भइरहेका घाइते मध्ये 3 जनालाई आईसीयू र 2 जनालाई हाई केयरमा राखिएको छ। यस्तै 4 जनालाई अन्य अस्पतालमा उपचारका लागि पठाइएको प्रवक्ता डाक्टर सेढाईले बताउनुभयो। अस्पतालमा ल्याएका 1 घाइतेको उपचारका क्रममा मृत्यु भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। जेएनजी शहीद दिवसको अवसरमा हिजो शुभकामना दिनुहुँदै उहाँले जेएनजी पुस्तालाई सुशासन कायम गर्ने भन्नुहुँदै शहीदहरूप्रति हार्दिक श्रद्धांजली व्यक्त गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सड़कबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताउनु भएको छ। सभापति लामिछानेले हिजो एक प्रेस विज्ञप्ति जारी गर्नुहुँदै आन्दोलन कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन नभएको बताउनु भएको छ। सभापति लामिछानेले परिवर्तनका लागि अब यो देशमा कुनै पनि आमाको काख नरितियोस् भन्ने कामना गर्दै नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचार मुक्त समाजको माग गर्दै आवाज उठाउँदा जीवन गुमाउन पुगेका सम्पूर्ण अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्नुभएको छ। सभापति लामिछानेले सम्पूर्ण युवा, नागरिक समाज र आम जनसमुदायको रचनात्मक खबरदारी र कार्य सम्पादनको निर्मम समीक्षा निरन्तर चलाउन पनि अनुरोध गर्नुभएको छ। गृहमन्त्री सुधन गुरूङले जेएनजी आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरूको सपना पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। गत वर्षको भदौ 23 गते जेएनजी आन्दोलन भएको दिनको स्मरणमा जेएनजी शहीद परिवार कल्याणकारी समाजद्वारा तत्कालीन संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा हिजो आयोजित कार्यक्रममा गृहमन्त्री गुरूङले मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न सरकारले काम गरिरहेको बताउनुभयो। उहाँले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले विश्वास गरेर जेएनजीको आशालाई मर्न नदिनेमा ढुक्क हुन सबैमा अनुरोध गर्नुभयो। कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जेएनजी आन्दोलनको एकमात्र एजेण्डा सुशासनको स्पष्ट सन्देश रहेको भन्नुहुँदै युवाहरूले सुशासनको पक्षमा आवाज उठाउँदा गोली लागेर ज्यान जाने अवस्था आएको बताउनुभयो। कार्यक्रममा सांसदहरू सोम शर्मा, खगेन्द्र सुनार र शिव यादव, समाजका अध्यक्ष नारायण श्रेष्ठ, जेएनजी नेपालका अध्यक्ष बादल राई लगायतले जेएनजी आन्दोलनमा युवाले राखेका माग सुशासन कायम राख्नु र भ्रष्टाचार नियन्त्रण गर्नु रहेकाले माग पूरा गर्न सबै लाग्नुपर्नेमा जोड़ दिनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरूद्ध सड़क सञ्चालनमा ल्याउन अझै 10 दिन लाग्ने अनुमान गरिएको छ। त्रिशुली नदीमा आएको बाढ़ीले तटीय क्षेत्र कटान गर्दा तलबाट सड़क भाँसिएर भदौ 14 गतेदेखि अवरूद्ध सड़क सञ्चालन गराउन 5 दिन अघिदेखि निरन्तर प्रयास भइरहेको छ। हालसम्म ट्र्याक छिचोलेर भाँसिएको ठाउँ भन्दा कुनापट्टीबाट सड़क चौड़ा गरिँदैछ। यही गतिमा काम निरन्तर जारी राख्न सकियो भने अबको करिब 10 दिनमा कृष्णभीरमा सड़क मरमत गरी सवारी आवागमन गराउन सकिने नागढुङ्गा मुगलिन सड़क आयोजनाका कन्सल्टेन्ट फिल्ड इन्जिनियर अशोक देवकोटाले बताउनुभयो।
आवश्यक सहायक आवश्यक इन्जिनियर स्मिट कन्सल्टेन्टबाट हाम्रो यो अहिले कृष्णभीरमा चाहिँ त्यो 14 गतेको बाढीले खोल्यास भएको थियो। हाम्रो मन्त्रालय स्तरदेखि दिदीहरूसँग हामीले सल्लाह गरेर हाम्रो यो माथिबाट वैकल्पिक सडक खोल्ने हामीले तयारी गरेका हौ। त्यो तयारी गरेको आज 5औं दिन काम चलिरहेको छ। 5औं दिन काम गर्दाखेरि हाम्रो यो स्लोपबाट मेन हामीले यो स्लोप मेन्टेन गर्दै हाम्रो तल डिजाइन लेभलसम्म पुग्ने हाम्रो लक्ष्य छ। डिजाइन लेभलमा पुगिसकेपछि हामीले त्यहाँ चाहिँ केलेर अनि ग्राभल हालेर दुईतर्फी सडक सञ्चालनमा हामी ल्याउँछौँ। हाम्रो अहिले 9 मिसिनहरू यहाँ चलिरहेको छ। हामीले माटो चाहिँ यहाँ तल जोखिम भएकोले माटो फाल्न नसकेकोले हामीले माटो टाढा बोकेर फाल्नुपर्छ। त्यही कारणले चाहिँ हामीले अब हामीले सोचेअनुसार काम भएमा 10 दिन जति लाग्छ। होला
कृष्णभीरमा करिब 300 मिटर लम्बाई र 40 मिटर उचाइबाट सड़क डाउन गर्नुपर्ने भएकाले पनि तत्काल सड़क सञ्चालनमा ल्याउन कठिनाई रहेको इन्जिनियर देवकोटाले बताउनुभयो। अविरल वर्षापछि विभिन्न स्थानमा गएको पहिरोका कारण 3 दिन अवरूद्ध साफे मार्तडी सड़क पुनः सञ्चालनमा आएको छ। सड़क विभागका 2 जेसीबी प्रयोग गरी पहिरो पछ्याएपछि हिजो सड़क सञ्चालनमा ल्याइएको प्रमुख जिल्लाधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो। पहिरोले 3 दिनदेखि अवरूद्ध सुर्खेत खण्डको कर्णाली राजमार्ग एकतर्फी सुचारू भएको छ। हिजो कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका 7 औलिसेमा सड़कमाथिबाट आएको पहिरोले अवरूद्ध राजमार्ग 2 दिनको अथक प्रयासपछि सड़क डिभिजन कार्यालय सुर्खेत र दैलेखको संयुक्त प्रयासले सड़क सुचारू भएको नेपाल प्रहरीले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गतको ओडा अधिवेशन आगामी असोज 3 गतेदेखि शुरू हुने भएको छ। कांग्रेसले यसअघि भदौ 24 गतेदेखि शुरू गर्ने भनेको ओडा अधिवेशन रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण केही पर सरेको जनाएको छ। कांग्रेस निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले प्रेस विज्ञप्ति जारी गरी ओडा अधिवेशन असोज 3 र 4 गते गर्न लागि जानकारी दिनुभयो। निरन्तरको वर्षाले बैतडीमा बाढ़ी पहिरो र नदी कटानका कारण 100 भन्दा बढ़ी घर परिवार प्रभावित भएका छन्। पुर्चौड़ीमा पहिरो खस्दा 5 घरमा क्षति पुगेको छ भने 35 घर उच्च जोखिममा परेका छन्। सेती नदीमा आएको बाढ़ीका कारण तटीय क्षेत्रमा बसोबास गर्ने सिगास गाउँपालिका 5 र 6 का 70 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ। चमेलिया नदीमा आएको बाढ़ीका कारण डिलासैनी गाउँपालिका 1 का 15 घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी मीना अरियालले बताउनुभयो। कास्कीको अन्नपूर्ण गाउँपालिका 11 किमरोङमा 81 पानीको बहाव रोकिएपछि गाउँपालिकाले सतर्कताका लागि अपील गरेको छ। हिजो साँझ 6:30 बजेदेखि खोला थुनिएर पानीको बहाव अवरूद्ध भएको सूचना स्थानीयबाट प्राप्त भएको गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसीले बताउनुभयो। पहिरो वा अन्य के कारणले कुन स्थानमा खोला थुनिएको भन्ने यकीन हुन नसकेको उहाँले बताउनुभयो। किमरोङ खोला मोदी नदीमा आएर मिसिने भएकाले कास्की र पर्वतको नदी तटीय क्षेत्रहरू बिरेठाँटी नयाँपुर लगायतका क्षेत्रमा उच्च सतर्कताका लागि गाउँपालिकाले अपील गरेको छ। किमरुङ खोलामा गत असार 28 गते पनि 81 बाढ़ी आएको थियो। सो बाढ़ीले पुल बगाएको थियो भने होटलमा क्षति पुगेको थियो। सभामुख डोलप्रसाद अरियालले बाढ़ी पहिरो प्रभावित नागरिकलाई केन्द्रमा राखेर राहत उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ। नुवाकोट स्थित होल्डिङ सेन्टरको अवलोकनका क्रममा सभामुख अरियालले राहत वितरणमा एकद्वार प्रणाली लागू गरी स्थानीय तहका ओडा मार्फत वितरण गर्नुपर्ने बताउनुभयो। राहत जनतासम्म पुग्न नसके त्यसको अर्थ नहुने भन्दै उहाँले विपदपछि महामारी फैलन सक्ने भएकाले फोहोर व्यवस्थापन र सरसफाईमा तत्काल ध्यान दिनुपर्ने धारणा राख्नुभयो। अर्थमन्त्री डाक्टर सोनिम बुवाग्लेले भोटेकोशी बाढ़ीले निम्त्याएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन आरडीएएनको विवरण यथार्थपरक बनाउन निर्देशन दिनुभएको छ। हिजो अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगले गठन गरेको एक कार्यदलले तयार गरिरहेको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन आरडीएनए र विश्व ब्याङ्कले तयार पारेको विश्वव्यापी विपद पश्चात द्रुत क्षति अनुमान ग्रेडको छुट्टा छुट्टै प्रारम्भिक मूल्याङ्कनबारे छलफल गर्नुहुँदै उहाँले आयोग र विश्व ब्याङ्कका नेपाल प्रतिनिधिहरूलाई यस्तो निर्देशन दिनुभएको हो। योजना आयोगले बाढ़ीले पुर्याएको भौतिक क्षति र मानवीय क्षतिको द्रुत तथा प्रारम्भिक चरणको आंकलन प्रतिवेदनको खाका तयार गरिरहेको छ। विश्व ब्याङ्कले भने को प्रारम्भिक आकलन तयार पारेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीले बेपत्ता बनाएका नागरिकका आफन्तहरू अझै आफ्ना मान्छे फेला पर्छन् कि भन्ने आशा र विश्वासमा राजधानीका विभिन्न अस्पतालमा धाइरहेका छन्। साथै बेपत्ता भएकाहरूका आफन्तहरूले सब पहिचानका लागि डीएनए पनि दिइरहेका छन्। बेपत्ता भएका आफन्तहरू बाढ़ी आएको 13 दिन पुगिसक्दा पनि आफ्ना मान्छे पत्ता नलाग्दा विस्तारै निराश हुन थालेका छन् भने कैयौंले कुशको शव बनाएर काजक्रिया पनि गरिरहेका छन्। यस्तै अवस्थाका बीच काठमाण्डुका विभिन्न अस्पतालमा रहेका बाढ़ी पीड़ित घाइते र आफन्तहरूसँग भेटेर संवाददाता सरिता खनालले तयार पारेको यो सामग्री।
काठमाडौँका विभिन्न अस्पतालहरूमा पुग्दा भोटेकोशी बाढ़ीमा परि घाइते भएकाहरूका परिवार तथा आफन्तहरू चिन्तित अवस्थामा उनीहरूलाई कुरिरहेका भेटिन्थे। कोही घाइतेहरू कुरिरहेका थिए त कोही भने हराइरहेका आफन्तको केही खबर पाइहालिन्छ कि भनेर अस्पतालका भित्तामा टाँसिएका फोटाहरू हेर्दै यताउता भौतारिरहेका थिए। कोही भने घाइते भएर आफन्त कोही नभएर अस्पतालमा एक्लै उपचार गराइरहेका पनि भेटिए। बाढ़ीमा परि घाइते भएको अवस्थामा हेलिकप्टर मार्फत उद्धार गरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ल्याइएका सुवाका घाइते सिद्धार्थ तामाङले परिवारका सदस्यहरू पनि बाढ़ीमै परेको र आफन्त कोही नभएकाले अस्पतालमा एक्लै बसेर उपचार गराइरहेको हामीलाई सुनाउनुभयो।
बाढी आगो बेलामा खाल्टे भन्ने ठाउँमै थियो। बस्ती लगभग 300 सन्जुन छ होला। सबै अब बस्ती के भएको थाहै छैन। माथिबाट आएपछि मैले यतासम्म दोर्यो, मैले त्यो पेट्रोल पम्पमा भेट्यो, त्यहाँबाट त थाहै छैन के भयो। खालि धेरै नै पछारेको रहेछ, टाउको धेरै पछार्यो। अहिले चाहिँ ठिक ठिकै छ, पहिले त गाह्रो।
यस्तै सिन्धुपाल्चोकी सरिता श्रेष्ठ पनि बाढ़ीमा परि घाइते हुनुभएका आफ्नो श्रीमानलाई कुरेर बेडको छेउमा बसिरहनु भएको देखेपछि हामीले केही कुरा गर्न आग्रह गर्यौं। कतिपय आफन्तहरू त बोल्न पनि सक्ने अवस्थामा थिएनन् भने बोल्न मानिरहेका पनि थिएनन्। सरिताले भने हाम्रो आग्रहलाई स्वीकार्दै केही बोल्न सहमत हुनुभयो। उहाँले आफ्नो श्रीमान चीनबाट नेपाल सामान ल्याउने गाड़ी चलाउने गरेको र भदौ 10 गते बिहान रसुवाको टिमुरेमा रहेको अवस्थामा बाढ़ी आएको देखेपछि भाग्दा भाग्दै बाढ़ीमा परेको र पछि कसैले देखेर उद्धारका लागि पहल गरिदिएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत टिचिङ अस्पताल ल्याइएको बताउनुभयो।
चोटहरू पुरै लागेको छ, जिउतिर अनुहारतिर शरीर पुरै चोटे चोट। भाग्दा भाग्दा 81 छालले भेटेर यस्तो अवस्थामा चिन्न नसक्ने अवस्थामा आइपुगेको थिए। शरीरमा अब केही लुगा थिएन, पुरै अनुहारहरू केही चिन्नै नसक्ने अवस्थामा आइपुग्नु भयो। त्यही दिन 1.5 घण्टामा हेलिकप्टरबाट उद्धार भएर टिम्बुरेबाट अनि यता काठमाडौँ लिएर आउनु भएको, धेरै सुधार भइरहेको छ। अहिलेसम्म त सरकारले उपचार गर्नु त भयो, काम गर्ने मान्छे बिरामी भयो, मेरो नानीहरू सानसानो छ, केही समयको लागि त सरकारले हेर्नुपर्ने हो।
अस्पतालमा कोही घाइतेका आफन्तहरू घाइतेलाई अपरेशन थिएटरमा लगिएको भन्दै सफल अपरेशनका लागि प्रार्थना गरेर बसिरहेका थिए भने कोही घाइतेसँगै छेउमा बसेर टोलाइरहेका थिए त कोही भने अस्पतालको बाहिर भित्तामा टाँसिएका आफन्तका तस्विरहरू हेरिरहेका थिए। त्यही बेला हामीसँग भेटिनुभयो टिमुरेमा रहेको प्रभु बैंकमा सेक्युरिटी गार्डका रूपमा काम गर्दै आउनुभएका र बाढ़ीमा परि हराउनुभएका नेत्र बहादुर रोकायाकी दिदी रूपसारा बुढा। उहाँले आफ्नो भाइ टिमुरेमा काम गर्दै आएको र बाढ़ीपछि कतै सम्पर्कमा नआएकाले कता खोज्ने के गर्ने भन्ने नै अन्यल भएको पीड़ा सुनाउनुभयो।
आर्मी रिटायर भएर टिमुरेमा पर्मु बैंकको सेक्रेटरी हो। अहिलेसम्म सास पनि भेटिया होइन, लास पनि भेटिएन। खोज्नाले कता हो कता, कोही कहाँ खोज्न जान्छन्, कोही कहाँ खोज्नु, काहीँ पनि पाउँदैन। चार बहिनीको एउटा कान्छी भाइ हो, सानो बच्चा सुन दुइटा, कोही माथि खोज्छौ, कोही तल खोज्छौ, कोही फोटो खोज्छौ, भेट्दै भेट्दैन। अझै पनि हामीलाई आशा छ, जिउँदो भेटियो झन् आशा, के लास भेटिए पनि संस्कार गर्न पाइन्थ्यो। भौतारिया छौ परिवार।
यस्तै खोटाङका हर्क बहादुर राई पनि नेपाली सेनामा रहेका आफन्त बाढ़ीमा परि सम्पर्कमा नआएकाले खोजी गर्दै हिँडिरहेको बताउनुहुन्छ।
एकजना आफन्तै नेपाल आर्मीमा थियो, कोही छ कि भनेर यसो हेरेको के देखा छैन।
त्यसो त सरकारले यसबीचमा धेरै जनाको उद्धार गरिसकेको छ र उद्धार कार्य अझै पनि जारी छ। तर पनि आफन्त नभेटिएका परिवारले भने खोजी कार्यलाई थप प्रभावकारी बनाउनु पर्ने माग गरिरहेका छन् भने घाइतेका आफन्तहरूले पनि सरकारले उपचार मात्रै गरेर नहुने र त्यसपछिको अवस्थामा पनि विचार गरिदिनुपर्ने माग गरेका छन्। रोम थापाका साथ सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
भदौ 10 नेपाल र चीनमा घातक बाढ़ी निम्त्याएको हिमाली क्षेत्रमा हिमनदी भत्किनु अघि असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसम सम्बन्धी तथ्याङ्कको एक विश्लेषणले देखाएको छ। अनुसन्धानकर्ताका अनुसार भदौ 5-10 करिब 5,200 मिटर उचाइमा रहेको हिमाली क्षेत्रमा औसत तापक्रम झण्डै 5 डिग्री सेल्सियस पुगेको अनुमान गरिएको थियो। यो तापक्रम असाधारण रूपमा उच्च मानिन्छ। 55 वर्षभन्दा लामो मौसम सम्बन्धी तथ्याङ्क अनुसार यसअघि सोही अवधिमा तापक्रम कहिल्यै 4 डिग्री सेल्सियस भन्दा माथि पुगेको थिएन। यद्यपि उक्त उच्च तापक्रम र हिमनदी भत्किनु बीच प्रत्यक्ष सम्बन्ध भने अहिलेसम्म स्थापित भइसकेको छैन। क्यालिफोर्निया स्थित स्वतन्त्र अनुसन्धान संस्था बकले अर्थका प्रमुख वैज्ञानिक रोबर्ट रोहडेले विभिन्न मौसम सम्बन्धी तथ्याङ्कको विश्लेषण गरी सो असाधारण तापक्रमको पुननिर्माण गर्नुभएको हो। युरोपेली संघको कोपरनिकस जलवायु परिवर्तन सेवाबाट सन् 1970 यताका तथ्याङ्कको विश्लेषण गर्दा पनि लाङटाङ क्षेत्रमा उक्त घटना भएको समय रेकर्डमा रहेको चौथो सबैभन्दा तातो गर्मीको अवधिसँग मेल खाने देखिएको छ। बाढ़ीपछि विपदको समयमा सामाजिक सञ्जाल मार्फत अफवाह गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पुर्याउने विरूद्ध प्रहरी सक्रिय भएको छ। नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा आघात पुर्याउने अभिव्यक्ति सहितको भिडियो सामग्री प्रसारण पोस्ट वा शेयर गरी समाजमा घृणा द्वेष र अफवाह फैलाउन उद्धृत सञ्जाल प्रयोगकर्ताको निगरानी एवं पहिचान गरी सख्त कार्यवाही गर्ने प्रतिबद्धता व्यक्त गरेको हो। भोटेकोशीमा बाढ़ीका कारण रसुवागढ़ी केरूङ नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङ भन्सार कार्यालयमा राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ। भन्सार कार्यालयका अनुसार यही भदौ 10 23 गतेसम्म 56 करोड़ बढ़ी राजस्व संकलन भएको छ। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुने भएको छ। यस्तै बैठकमा कानून मन्त्री गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसै गरी कानून मन्त्री गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव सभा समक्ष पेश गर्नुहुने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। दिउँसो 1 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन पेश हुनेछ। विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले सो प्रतिवेदन पेश गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। आज भाद्र 24 नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको जन्म जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विक्रम सम्बत 1971 भदौ 24 जन्मिनुभएका कोइरालाको जन्म जयन्तीका अवसरमा नेपाली कांग्रेस र पार्टीका भातृ संगठनले देशभर कार्यक्रम गर्ने तय भएको छ। दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि पुग्ने बिरामीले सैया पाउन निकै शास्ति बेहोर्नु परिरहेको छ। भाइरल जन्य रोगका बिरामीको संख्या अत्याधिक बढ़ेका कारण अस्पतालका सैया पूर्ण रूपमा भरिएको अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर मोहम्मद नुरूल होदाले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। भारत र बंगलादेशले स्थगित यात्रु रेल सेवा पुनः सञ्चालन गर्ने विषयमा 3 अन्तर सरकारी रेलवे बैठक मार्फत वार्ता थालेका छन्। बंगलादेश रेलवेका अतिरिक्त महानिर्देशक सञ्चालन मोहम्मद नजमुल इस्लामले यात्रु रेल सेवा कहिले र कुन कुन मार्गमा पुनः सञ्चालन गर्ने भन्ने निर्णय बैठकपछि मात्र हुने बताउनुभयो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पूँजी बजार विकास र सुधारका लागि कानूनी उपायहरू पेश गर्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिनुभएको छ। सोमबार अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंक धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका उच्च अधिकारीसँग छलफल गर्दै अर्थमन्त्री वाग्लेले त्यस्तो निर्देशन दिनुभएको हो। बैठकमा नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डाक्टर गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गवर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उप कार्यकारी निर्देशक नारायण शर्मा पौडेल सहभागी हुनुहुन्थ्यो। बजार सुधारका लागि लगानीकर्ता र ब्रोकरहरूले पटक पटक आग्रह गर्दै आएका छन्। नेपाल धितोपत्र बोर्डले पनि पूँजी बजारलाई थप पारदर्शी, सुरक्षित र प्रविधि मैत्री बनाउन नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सीडीएसएन क्लियरिङ लिमिटेड, धितोपत्र दलाल, मर्चेन्ट ब्याङ्कर तथा सूचीकृत कम्पनीहरूलाई विभिन्न सुधारात्मक निर्देशन दिएको छ। पछिल्लो 6 महिनामा नेप्से परिसूचक झण्डै 400 अंकले घटेर 2500 लाइनमा अल्मलिएको छ। पूँजी बजारमा पनि करिब 7 खर्ब रूपियाँको संकुचन आएको छ। पोखरेली पर्यटन व्यवसायले आगामी असोज 7 शुरू हुने पोखरा दुबई सिधा हवाई उडानलाई दिगो रूपमा सञ्चालन गर्नका लागि बजारीकरण तथा प्रवर्धनमा सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। पोखरा दुबई नियमित उडान बारे नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स नाट्टा गण्डकीद्वारा पोखरामा आयोजित अन्तर्क्रियामा पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने गरी हुन लागेको उडानलाई प्रभावकारी र दिगो बनाउनु पर्नेमा जोड दिइएको छ। पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले फ्लाई दुबईको पोखरा उडानले सिंगो गण्डकी प्रदेश र मुलुककै आर्थिक गतिविधिमा टेवा पुग्ने हुने बताउनुभयो। फ्लाइ दुबईका नेपाल स्थित महाप्रबन्धक नवराज साईले काठमाडौँ भन्दा पोखराबाट हुने उडानमा टिकटको मूल्य 5,000 सस्तो पर्ने बताउनुभयो। विश्वका 120 भन्दा बढी गन्तव्यमा फ्लाइ दुबईले सिधा उडान गर्दै आएको जानकारी गराउँदै साईले टिकट बुकिङमा सहयोग गर्न नाटा सम्बद्ध व्यवसायहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा फ्लाइ दुबईका दक्षिण पूर्वी एसियाका क्षेत्रीय प्रबन्धक विनोद अब्राहमले पोखरा दुबई उडान सफल भएमा अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनी पनि पोखरामा आकर्षित हुन सक्ने उल्लेख गर्नुभयो। नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठमा फ्लाइ दुबईलाई दुबई पोखरा दुबई दैनिक उडानका लागि अनुमति दिएको छ। प्रधानमन्त्री राहत कोषमा राहत रकम जम्मा गर्ने क्रमले निरन्तरता पाएको छ। मंगलबार बिहान 9 बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप राहत कोष र प्रधानमन्त्री राहत कोषमा 11,77,67,50,000 रकम जम्मा भएको छ। हाल 9 वाणिज्य ब्याङ्कमा 8,59,19,00,000 मौजदात रहेको जनाइएको छ। राहत कोषमा जम्मा भएको रकमबाट यसअघि 1,00,00,000 रसुवाका बाढ़ी पीड़ितका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। पछिल्लो पटक युनिलिभर नेपाल लिमिटेडले बाढ़ी प्रभावितको राहत तथा पुनर्स्थापना कार्यका लागि 5 करोड़ रूपियाँ सहयोग गरेको छ। अर्थमन्त्री सोनी मुवागलेलाई कम्पनीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको छ। बाढ़ी प्रभावित नागरिकको उद्धार तथा राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले दोलखाको भीमेश्वर नगरपालिकाले 30,00,000 बढ़ी सहयोग गर्ने निर्णय गरेको छ। नगर कार्यपालिकाको बैठकले राष्ट्र सेवक कर्मचारी शिक्षक जनप्रतिनिधिबाट हुन आउने 30,62,500 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख ईश्वर नारायण मानन्दरले बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
मलेसियामा जारी एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग 15 रनले पराजित भएको छ। नेपाल यसअघि नै सेमी फाइनल पुगिसकेको थियो। हारका बावजुद नेपालले समूह विजेता बनेको छ। यो जितसँगै हङकङ पनि सेमी फाइनलमा पुगेको छ। जितको लागि 262 रनको चुनौती पछ्याएको नेपाल 49.1 ओभरमा सबै विकेट गुमाउँदै 246 रनमा समेटियो। इशान पाण्डेले 90 रनको शानदार पारी खेले पनि नेपालको हार टरेन। त्यस्तै आसिफ शेखले 44, दिपेन्द्र सिंह ऐरी 25, करण केसीले 21, गुलशन झाले 20 रन जोडे। बलिङतर्फ हङकङका अइज खानले 4, एसिम तापले 2 तथा किञ्चित देवाङ सिंह, नुरसुल्ला राणा र अतिकुल इकबालले 1-1 विकेट लिए। त्यसअघि कोलानम्पुर स्थित बायोएस ओभल मैदानमा टस जितेर ब्याटिङ थालेको हङकङले 50 ओभरमा 7 विकेट गुमाउँदै 261 रन जोड्यो। बाबर हायतले शतकीय इनिङ खेले, उनी 117 रनमा अवजित रहे। बलिङतर्फ नेपालका सन्दीप लामिछाने 4 तथा शिरमलले 3 विकेट लिए। नेपालले यसअघि पहिलो खेलमा बहरान विरूद्ध 7 विकेट, आयोजक मलेसिया विरूद्ध 6 विकेट तथा साउदी अरेबिया विरूद्ध 5 विकेटको जित निकालेको थियो। शुरूवाती 3 खेल जित्दै नेपालले अन्तिम 4 को यात्रा तय गरिसकेको थियो। पराजित भए पनि 6 अङ्क सहित रन रेटको आधारमा नेपाल समूह विजेता बनेको हो। हङकङसँग पनि समान 6 अङ्क रहेको छ। अब नेपालले सेमी फाइनलमा समूह बीको उपविजेता ओमनसँग खेल्नेछ। नेपाल भलिबल लिग एनभीएलले बाढ़ी पीड़ितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब 6,00,000 रुपियाँ जम्मा गरेको छ। कोरिया ग्रुपको आयोजनामा त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेप कवडहरूमा भइरहेको एनभीएलले पहिलो दिनको टिकट बिक्रीबाट 5,90,150 रुपियाँ कमाएको थियो। यही रकम एनभीएलले बाढ़ी पीड़ितको सहयोगका लागि जम्मा गरेको हो। प्रतियोगिता शुरू हुनु अघि नै आयोजक कोरिया ग्रुपले पीड़ितको उद्धार उपचार र पुनस्थापनाको अभियानमा सहयोग पुर्याउने उद्देश्य सहित पहिलो दिनको टिकट बिक्रीबाट संकलन हुने रकम कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएको थियो। कडिया ग्रुपका अध्यक्ष विमल कुमार कडियाले सहयोग रकम बराबरको चेक अर्थमन्त्री सोनी मक्रेलाई हस्तान्तरण गर्नुभयो। लिग सेप्टेम्बर 12 चल्नेछ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भागका धेरै स्थानमा तथा कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका केही स्थानमा, सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै स्थानमा तथा बाँकी तराई भागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। मध्य प्रदेश कोशी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भाग तथा बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी र तराई भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.3 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:40 भयो भने सूर्यास्त भरे साँझ 6:21 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मुलुकमा सुशासन कायम गराउने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। जेएनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा नभएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको भनाई। बाढ़ीबाट भएको क्षतिको यथार्थ मूल्यांकन गर्न सम्बद्ध पक्षलाई अर्थमन्त्री डाक्टर सोनिम वाग्लेको निर्देशन। पहिरो खसेर किमरूङ खोला थुनिएकोले अर्को सूचना जारी नहुँदासम्म कास्की र पर्वतको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह। धादिङको कृष्ण भीरमा अवरूद्ध सड़क सञ्चालनमा ल्याउन अझै 10 दिन लाग्ने अनुमान। र भारत बंगलादेश रेल सेवा पुनः सञ्चालन गर्ने बारे वार्ता। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।